यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय र सरकारवालाको सक्रिय सहभागिता हुनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवा विरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सुनवाई शुरू। बेलायत, इटली र जापान मिलेर संयुक्त रूपमा अहिलेसम्मकै अत्याधुनिक लड़ाकू विमान विकास गर्ने। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै। समाचार अब विस्तारमा। प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवा विरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सुनवाई शुरू भएको छ। कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनवाई शुरू भएको हो। सर्वोच्च अदालतले कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू विश्वम्बर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवड़ा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको छ। सर्वोच्च अदालतमा हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने प्रावधान छ। संघीय संसदका महासचिव भरतराज गौतमले जबरालाई निलम्बन फुकुवाको पत्र दिएपछि त्यस विरूद्ध सर्वोच्च अदालत बार एसोसिएशनका अध्यक्ष पूर्णमान साकिय सहितको बुधबार सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो। सत्तारूढ़ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधान न्यायाधीश जबरा 2078 फागुन 1 गतेदेखि निलम्बनमा पर्नुभएको थियो। मंगिर 21 गते संघीय संसदका महासचिव गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र दिनुभएको थियो। संघीय संसदका महासचिव गौतमले फुकुवाको पत्र पठाएपछि सर्वोच्चको पूर्ण बैठकले महाअभियोग निष्प्रभावी हुने संवैधानिक र कानूनी आधार प्रस्ट्याउन भन्दै संसद महासचिवसँग जवाब समेत मागेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय र सरकारवालाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले भ्रष्टाचार निस्तेज पार्न सबैको प्रतिबद्धता र सक्रियता आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले सरकारी कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणका काम निर्धारित समयमा सम्पन्न सुशासनको अनुभूति दिन राज्यका सबै निकायले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीतिलाई कड़ाईका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले भ्रष्टाचारको दुष्परिणाम भावी पुस्ताले समेत भोग्नुपर्ने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न भ्रष्टाचार विरूद्ध नियमित रूपमा सचेतनाका अभियानहरू सञ्चालन गरी भ्रष्टाचार गर्ने मनोवृत्तिमा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकर दास बैरागीले भ्रष्टाचार नियन्त्रण विकासोन्मुख देशहरूको साझा समस्या भएको उल्लेख गर्नुहुँदै यसको नियन्त्रणका लागि सदाचारलाई प्रोत्साहन र पुरस्कृत गर्ने नीति लिनुपर्ने बताउनुभयो। मुख्य सचिव बैरागीले भ्रष्टाचारले जनतामा सार्वजनिक सेवाप्रति अविश्वास र निराशा बढ़ाउने बताउनुहुँदै सार्वजनिक सेवामा जनताको समान पहुँच सुनिश्चित गर्न सके भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुग्ने पनि बताउनुभयो। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले भ्रष्टाचारले नेपाल जस्ता विकासोन्मुख देशहरूमा लोकतन्त्र र मानवाधिकारको अवस्थालाई समेत कमजोर बनाउँदै लगेको बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सूचना प्रविधिको प्रयोग गरी आयोगले भ्रष्टाचारको जोखिम बढ़िरहेको क्षेत्रमा निगरानी बढ़ाइरहेको बताउनु प्रमुख आयुक्त राईले भ्रष्टाचार विरूद्धको अनुसन्धानलाई वस्तुनिष्ठ र प्रभावकारी बनाउन आयोगले अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धिमा जोड़ दिँदै आएको पनि बताउनुभयो। भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर 9 विश्वभर नै विभिन्न कार्यक्रम गरी भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै आइएको छ। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान चलिरहेका बेला अहिले जिल्लाहरूमा पनि लैंगिक हिंसा विरूद्धका विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्। यसै क्रममा प्रदेश नम्बर 1 को 5 थरमा पनि लैंगिक हिंसा विरूद्धका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। लैंगिक हिंसा विरूद्धका सम्बन्धमा जनचेतना बढ़दै गएपछि पछिल्लो समय 5 थर जिल्लामा लैंगिक हिंसाका घटना बाहिरिने क्रम बढ़न थालेको सरकारवाला बताउँछन्। 5 थरबाट संवाददाता दुर्गा खनालको रिपोर्ट।
पाँच थरमा लैंगिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू भइरहेका छन्। जिल्लामा एकद्वार संकट व्यवस्थापन केन्द्र, प्रहरी, महिला अधिकार कर्मी, संयुक्त महिला अधिकार समन्वय सञ्जाल लगायतका हिंसा सम्बन्धी काम गर्ने निकायहरू छन्। जिल्ला अस्पतालद्वारा सञ्चालित लैंगिक हिंसामा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रमा पनि सेवा लिन आउने हिंसा पीड़ितहरूको संख्या वृद्धि भइरहेको छ। अस्पतालका सूचना अधिकारी नारायण जोशी:
बाल बालिकाहरू पनि, युवा युवतीहरू पनि अब जबरजस्तीकरण परेकाहरू आउँछन्। अब तिनीहरूलाई चाहिँ हामीले उपचारको क्रममा लाग्ने परीक्षणका कुराहरू भए, औषधिहरू भए, सबै हामीले चाहिँ निशुल्क उपलब्ध गराउनु गरेछौ। उनीहरूलाई चाहिँ यहीँ बस्नु पर्यो भने खानपानको पनि हामीले निशुल्क उपलब्ध गराउने गरेछौ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 77-78 74 वटा, आर्थिक वर्ष 78-79 55 वटा उजुरी परेका थिए। चालू आर्थिक वर्षमा 41 वटा घरेलु तथा महिला हिंसा सम्बन्धी उजुरी परेका छन्। अहिलेको समयमा हिंसा सहन नसक्ने र स्वतन्त्र बाँच्न चाहने भएकाले लैंगिक हिंसाका घटनाहरू निस्कन थालेको फिदिम नगरपालिका महिला तथा बाल बालिका विकास शाखा प्रमुख उर्मिला खापुङ बताउनुहुन्छ:
पीड़ित भएर बस्न चाहँदैनन्, स्वतन्त्र भएर जिउने उनीहरूको चाहना हुन्छ। पहिले पनि लैंगिक हिंसा हुन्थ्यो, तर उहाँले चाहिँ आफ्नो हिंसालाई अगाडि ल्याउन सक्दैन थिए, उहाँहरू मौन बस्नुहुन्थ्यो, त्यतिखेर हिंसा अलिक कम देखिन्थ्यो।
संयुक्त महिला अधिकार समन्वय सञ्जालमा आर्थिक वर्ष 2077-78 37 वटा र 2078-79 48 वटा महिला हिंसाका उजुरी परेका थिए। फिदिम नगरपालिकाद्वारा सञ्चालित सञ्जालले हिंसाको प्रकार हेरेर सहयोग गर्दै आएको संस्थाकी सदस्य शकुन्तला ओलीको भनाई छ:
घरेलु हिंसामा परेका महिला दिदी बहिनीहरू चाहिँ यहाँ आउनुहुन्छ, उहाँहरूलाई हामीले न्यायसम्म पुग्नको लागि सहयोग गर्छौ, बस्न खाना र आति जातिको लागि हामी निशुल्क उपलब्ध गराउँछौ।
जिल्लामा विशेष गरी घरेलु हिंसा, कुटपिट, मानसिक हिंसा, सामाजिक हिंसा, यौनजन्य हिंसा लगायतका घटनाहरू हुने गर्दछन्। चेतनाको कमी, बाल विवाह, अशिक्षा, गरिबी लगायतका कारणले लैंगिक हिंसा बढ़िरहेको छ। हिंसा न्यूनीकरणका लागि समुदाय स्तरबाट नै एकजुट हुन जरूरी छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँच थरमा
लैंगिक हिंसाका घटना बाहिरिने क्रम बढ़दै सम्बन्धी यो रिपोर्ट पछि अब बाँकी समाचार। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका एक स्थित मेलम्ची खोलाको मुहान अम्बा थान स्थित सुरुङ मार्गबाट एक हप्ता अघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदैछ। असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाण्डौ स्थित सुरुङको अन्तिम बिन्दु सुन्दरी जलमा एक हप्तामा आइपुगेको हो। आजदेखि भने दैनिक 17.50 करोड़ लिटर पानी सुरुङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढ़ी बजारको मुख्य सड़क फराकिलो बनाउने काम शुरू गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको 60 करोड़ बजेटमा बजार क्षेत्रको मुख्य सड़कलाई फराकिलो र व्यवस्थित बनाउने काम अघि बढ़ाइएको धनगढ़ी उपमहानगरपालिकाले जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली स्थित धनगढ़ी बजारको मुख्य सड़कलाई फराकिलो बनाउने गरी आवश्यक काम थालिएको छ। प्रदेश मुकाम रहेको धनगढ़ी बजारको मुख्य सड़क पुरानो र साँगुरो भएपछि धनगढ़ी उपमहानगरपालिकाले सड़क फराकिलो बनाउने कार्यका लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको हो। कार्यालयका अनुसार सड़क विस्तारका लागि पहिलो चरणमा सड़क क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना हटाउने काम भइरहेको छ। यसरी संरचना हटाउने कार्य सकिएपछि दोस्रो चरणमा सड़क विस्तारको काम शुरू गरिनेछ। दुई वर्षभित्र निर्माण पूरा गरिसक्ने सहित करिब 30 मिटर फराकिलो बनाइने मुख्य सड़कमा फुटपाथ, लाइट, साइकल लेन, मिडियम लगायत पूर्वाधार निर्माण गरिने योजना रहेको छ। धनगढ़ी उपमहानगरपालिका प्रमुख गोपाल हमाल:
60 करोड़ रुपियाँमा यो सड़कको काम शुरू हुँदैछ। फुटपाथ, पेटी, मिडियम, लाइट सबै लगाउने भनेर यसमा प्लानिङमा राखेको छ। त्यो अनुसार शानदार बाटो बन्छ, जति बाटो बनेको छ धनगढ़ीमा त्योभन्दा उत्कृष्ट बाटो बन्छ भन्ने मैले विश्वास दिएको छु।
सड़क विस्तारका लागि बजार क्षेत्रका 1000 भन्दा बढी संरचना हटाउने गरी उपमहानगरले काम थालेपछि निजी घरधनीले समेत आफ्ना संरचना आफै हटाएर साथ र सहयोग गरेको देखिन्छ। घरधनी गजेन्द्र बीरचन्द व्यवस्थित सड़क विस्तार हुने विश्वासका साथ आफूले घर भत्काएको बताउनुहुन्छ।
बजार जब बनिरहेछ भनेपछि अब पुरानो पनि भइसक्यो, घर व्यवस्थित बजार बनाऊ भन्ने सोचले भत्काएको हुँ।
वर्षौं पछि बजार क्षेत्रको पुरानो सड़क फराकिलो बनाउन लाग्दा प्रसन्न देखिएका नगरवासीले निर्धारित समयभित्रै सड़क विस्तार सम्पन्न हुने गरी निरन्तर काम अघि बढाउनु पर्नेमा जोड दिएका छन्।
धनगढ़ी उपमहानगरपालिकाले संरचनाहरू हटाएर सड़कलाई फराकिलो बनाइरहेको छ, एकदमै सराहनीय काम छ।
बजार भत्काउनु त भत्काइयो, फराकिलो गर्ने त भनियो, तर अब यो फराकिलो सँगसँगै चाँडो विस्तार गर्ने, चाँडो यसको मर्मत सम्भार गरेर निरन्तर काम चालु हुनुपर्छ।
धनगढ़ी बजार पुलदेखि क्याम्पस रोडसम्म झण्डै 2.25 किलोमिटर सड़क विस्तारका लागि सुदूरपश्चिम प्रदेश सरकारले करिब 60 करोड बजेट विनियोजन गरेको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायत, इटली र जापान मिलेर अत्याधुनिक लडाकु विमान विकास गर्ने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री सुनकले सो परियोजनाले बेलायतमा हजारौं रोजगारी सृजना हुने र सुरक्षा सम्बन्ध मजबूत हुने बताउनु भएको छ। उहाँले बेलायत अब नयाँ खालको लडाकु विमानको युगमा प्रवेश गरेको प्रश्न पार्नुभयो। त्यस्ता लडाकु विमानहरू बिना पाइलट चल्ने र हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमताका रहेका बताइएको छ। भारतको दुई राज्य गुजरात र हिमाञ्चलमा हालै सम्पन्न निर्वाचनको परिणाम हिजो सार्वजनिक भएको छ। हिजो सम्पन्न मतगणनाको परिणाम अनुसार गुजरात राज्यमा सत्तारूढ़ भारतीय जनता पार्टीले प्रचण्ड बहुमत हासिल गर्दा हिमाञ्चलमा भने सत्तारूढ़ भारतीय जनता पार्टीलाई भारतीय राष्ट्रिय कांग्रेसले पराजित गर्दै बहुमत हासिल गरेको छ। गुजरातमा भारतीय जनता पार्टीले लगातार 7 पटक विधानसभामा विजय हासिल गरेको छ। गुजरातमा भाजपाले 182 मध्ये 165 सीट हासिल गरेको छ भने भारतीय कांग्रेसले 17 सीट मात्र प्राप्त गरेको छ। बहुमत ल्याउने दावी सहित गुजरात विधानसभामा चुनाव लड़ेको आम आदमी पार्टी 5 सीटमा सीमित भएको छ। उता हिमाञ्चलमा 68 मध्ये कांग्रेसले 40 र भाजपाले 25 सीटमा जीत हासिल गरेका छन्। अब खेलकुद। कतारमा जारी फिफा विश्वकप फुटबल सन् 2022 अन्तर्गत आजदेखि क्वार्टर फाइनलका खेलहरू शुरू हुँदैछन्। आज पहिलो र दोस्रो क्वार्टर फाइनल खेल हुँदैछ। पहिलो खेल क्रोएसिया र ब्राजिल बीच नेपाली समयअनुसार राति 9:15 हुनेछ। यस्तै दोस्रो खेल नेदरल्याण्डस र अर्जेन्टिना बीच हुँदैछ। खेल नेपाली समयअनुसार राति 9:15 हुनेछ। आजको दुई खेलका विजेता सेमी फाइनलमा भिड्नेछन्। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय र सरकारवालाको सक्रिय सहभागिता हुनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवा विरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सुनवाई शुरू। बेलायत, इटली र जापान मिलेर संयुक्त रूपमा अहिलेसम्मकै अत्याधुनिक लडाकु विमान विकास गर्ने र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।